यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। मुलुकको विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै आगामी आर्थिक वर्षको बजेटको आकार घटाइएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाद्वारा स्पष्ट। जनताको जीवन रक्षा नै आगामी बजेटको प्राथमिक विषय रहेकाले कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित भई बजेट 4% घटाइएको अर्थमन्त्री डाक्टर खतिवडाको भनाई। कोरोना रोकथाम नियन्त्रण तथा उच्चस्तरीय समन्वय समितिद्वारा विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना पारित। थप 170 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 1212। र सामाजिक सञ्जाललाई दिइँदै आएको केही कानूनी संरक्षण सम्बन्धीका आदेशमा अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा हस्ताक्षर। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुलुकको विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै बजेटको आकार घटाइएको बताउनु भएको छ। बजेटका विभिन्न पक्षमा जानकारी गराउन आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अर्थमन्त्री डाक्टर खतिवडाले अहिले जनताको जीवन रक्षा नै प्राथमिक विषय रहेकोले कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित भई बजेट 4% घटाइएको स्पष्ट गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवडाले देशभित्र अन्तर्राष्ट्रिय व्यापार, लगानी, पर्यटक आगमन र आन्तरिक आर्थिक गतिविधि सबै क्षेत्रमा कोरोनाले असर पारिरहेकाले बजेट ल्याउँदा संयमता अपनाइएको उल्लेख गर्नुभयो। संघीयता कार्यान्वयनको चरणमा जाँदा साधन स्रोतको हिसाबले संघको बजेट संकुचित हुँदा पनि प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणलाई यथावत राखिएको अर्थमन्त्री डाक्टर खतिवडाले बताउनुभयो।
मैले आगामी वर्षको बजेट बनाइरहँदाखेरि अत्यन्त सतर्कताका साथ र तरल अवस्थालाई ध्यानमा राखेर गर्न सकिने कुराहरू जो छिटो गरिहाल्नुपर्छ, जीवन रक्षा गर्दै आर्थिक क्रियाकलापलाई निरन्तरता दिने र अर्को वर्षको आर्थिक वृद्धिलाई एउटा दरिलो जग बसाउने गरी अघि बढाएको छ। छिटो प्रतिफल दिने त्यस्ता आयोजनाहरू हामी सञ्चालन गर्छौं। ती आयोजनाहरू जो निरन्तर छन् तर आगामी आर्थिक वर्षमा ती सम्पन्न हुन्छन् त्यसलाई प्राथमिकतामा दिएको छु। तर हाम्रो राष्ट्रिय गौरवका आयोजनाहरू, मुलुकलाई दूरगामी आर्थिक सामाजिक रूपान्तरण गर्ने गेम चेन्जर आयोजनाहरूलाई हामीले अहिले इन्ट्रोड्युस गरेर कमसे कम यसलाई निरन्तरता दिनको लागि बजेट व्यवस्थापन गरेर अघि बढ्न चाहेको छु। संघको बजेट संकुचित हुने अवस्थामा पनि प्रदेश र स्थानीय तहको बजेट समानीकरण अनुदान यथावत राखेको छु र सशस्त्र अनुदान बढाएको छु र त्यसमा राजस्वको योगदान समेत थप्ने हो भने, बाँडफाँड भएर जाने राजस्व समेत थप्ने हो भने, संघ र प्रदेशमा संघीय सरकारबाट जाने स्रोत यो सबै जोड्दाखेरि करिब 1/3 हुन्छ र यो चाहिँ बढ्दो क्रममा छ।
अर्थमन्त्री डाक्टर खतिवडाले स्वास्थ्यको बजेट दोब्बर भएको, कृषि र श्रम तथा रोजगारमा पनि उल्लेख्य बजेट बढ़ाइएको र त्यसले कोरोनाबाट परेको प्रभावलाई कम गर्न सहयोग गर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवडाले आगामी बजेट मार्फत करिब 7-8 लाख रोजगारी सृजना गर्ने गरी कार्यक्रमहरू ल्याइएको र सिप प्रदान गर्दा तत्कालै 4-5 लाख नेपालीलाई रोजगारी दिन सकिने भएकाले बजेट मार्फत कम्तीमा पनि 8 लाख रोजगारी सृजना गर्न सकिने उल्लेख गर्नुभयो।
आगामी आर्थिक वर्षको बजेट 2-3 प्रकारले रोजगारीलाई हामीले प्राथमिकतामा राख्नुपर्छ। एउटा, कोरोनाको कारणले हामीले हाम्रा कतिपय व्यवसायहरू सुचारू गर्न सकेका छैनौँ, त्यसकारण काममा अवरोध भएको छ र काम टुट्ने सम्भावना बढ्दै गएको छ र कतिले रोजगारी गुमाइसक्नु भएको छ। वैदेशिक रोजगारबाट मानिसहरू फर्केर आउनुहुन्छ र उहाँहरूलाई हामीले श्रम बजारमा जोड्नुपर्छ, त्यसका लागि पनि हामीलाई अतिरिक्त श्रम सृजना गर्नुपर्ने अवस्था छ। नेपाली श्रम बजारमा विदेशी श्रमिकहरू ठूलो संख्यामा काम गर्छन् गरिरहेका थिए र त्यो संख्या 10 लाखमा छ भन्ने हामीलाई जानकारी दिनुभएको छ। तर हामीलाई के विश्वास छ भने ठूलो संख्यामा विदेशी कामदारहरू नेपालको श्रम बजारमा सृजना भएका कामका अवसरको फाइदा लिइरहेका थिए। अब हामीले त्यो श्रमको अवसर नेपालीलाई दिनुपर्छ, त्यसतर्फ अब हामी केन्द्रित भयो भने हामीले थप काम सृजना गर्नुभन्दा पनि सृजना भएको काम नेपालीलाई सुरक्षित गरिदिने बित्तिकै हामीलाई 4-5 लाख रोजगारी त यसै पनि बढ्छ भनेर हामीले कार्यस्थलमै तालिम प्राप्त गर्ने र त्यसरी तालिम प्राप्त गरेपछि प्रतिष्ठानहरूले 2 वर्षसम्म चाहिँ उहाँहरूलाई न्यूनतम काम लगाइराख्नुपर्ने र त्यस्तोमा 3 महिनासम्मको न्यूनतम तलबको 50% सरकारले व्यवहार दिन्छ है भनेर तालिममा हुने खर्च हामीले सोझै प्रतिष्ठानलाई उपलब्ध गराउने व्यवस्था गरेका छौँ। अरू सबै मन्त्रालयहरूको कार्यक्रममा पनि रोजगारी कहाँ बढी सृजना हुन्छन् त्यसतर्फ केन्द्रित गर्ने हामीले प्रयास गरेका छौँ। 7-8 लाख रोजगारी घटीमा सृजना गर्नुपर्छ र रोजगारी सृजना गर्नु अहिलेको बजेटको पहिलो दायित्व हो।
अर्थमन्त्री डाक्टर खतिवडाले यो बजेट अहिलेसम्मका बजेटहरूमा सबैभन्दा बढ़ी रोजगारी सृजना गर्ने पहिलो बजेट भएको पनि उल्लेख गर्नुभयो। बजेटले जनतालाई राहत दिने कार्यक्रमलाई पनि उच्च प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री डाक्टर खतिवडाले 55 देखि 60 अर्बको राहतको रूपमा खर्च गर्न प्रस्ताव गरिएको जानकारी दिनुभयो। उहाँले सबै राहत प्याकेज सिधा पैसा वितरण गर्ने गरी नआउने भन्नुहुँदै विभिन्न तवरले दिएका छूट, सहुलियत, सस्तो ब्याजदरको कर्जा लगायतका विभिन्न सुविधामा बिजुलीमा दिइने भएको छूटहरूको माध्यमबाट राहतको व्यवस्था गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवडाले संकटको समयमा निजी क्षेत्रलाई राहत र अनुदान दिनै पर्ने अवस्था आएको भन्नुहुँदै मुलुकका आर्थिक क्रियाकलापमा थप क्षति हुन नदिन र निजी क्षेत्रको मनोबल गिर्न नदिन राहतका कार्यक्रम प्रस्ताव गरिएको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवडाले कोरोनाको संकटबाट सामान्य अवस्थामा आएपछि हाल लिइएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न खासै समस्या नआउने, आन्तरिक उत्पादनलाई राजस्वको मुख्य आधार बनाइएको तथा करको दायरा विस्तार गर्ने तथा कच्चा पदार्थको पैठारी महसुल एक तह तल झारिएको पनि उल्लेख गर्नुभयो। सरकारले आगामी आर्थिक वर्ष 2077-78 बजेट मार्फत महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू घोषणा गरी बजेट विनियोजन गरेको छ। महिला विरूद्ध हुने सबै किसिमका सामाजिक विभेद, शोषण र हिंसा अन्त्य गरी सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्ने महिला लक्षित कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
सरकारले बजेट मार्फत महिलाका सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्ने गरी महिला लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शीर्षक अन्तर्गत 1,14,00,00,000 रूपियाँ बजेट छुट्याएको छ। महिला विरूद्ध हुने सबै किसिमका सामाजिक भेदभाव, शोषण र हिंसा अन्त्य गर्ने, सामाजिक कुप्रथा, अन्याय र विभेद हटाउन स्थानीय सरकार, गैर सरकारी तथा सामुदायिक क्षेत्र समेतको सहभागितामा सामाजिक जागरण र सचेतना अभियान सञ्चालन गरिने बजेटमा उल्लेख छ। बजेट मार्फत आएका यस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सरकार कसरी अगाडि बढ्छ त? महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेल।
कार्यविधिहरू तयार गर्नेदेखि तल्लो तहमा रहेका महिलाहरूलाई समेत समावेश गर्नेतिर चाहिँ हामी कार्यान्वयन गर्छौँ। संघ प्रदेश, स्थानीय तह र योसँग सम्बन्धित हाम्रा अब गैर सरकारी संघ संस्थाहरूलाई समेत साझेदारको रूपमा लिएर उहाँहरूको सहयोग र सहकार्यमा हामी काम गर्न प्रयास गर्नेछौँ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत मुलुकभरका विपन्न तथा वञ्चितमा परेका महिलाको सिप तथा उद्यमशीलता विकास गरी रोजगारीका अवसर प्रदान गर्ने, स्वास्थ्य जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिने र सबै स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गर्ने विषयलाई बजेटले जोड़ दिएको छ। बजेटमा महिलाका लागि राम्रा कार्यक्रम आउने तर यसको व्यवहारमा कार्यान्वयन नहुने समस्या रहेको भन्दै नीतिगत व्यवस्थालाई अनुभव गर्न सकिने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुहुन्छ महिला अधिकार कर्मी सलोनी सिंह प्रधान।
लैङ्गिक समानता साँच्चै ल्याउने हो भने परिणाममा समानता आउनुपर्छ र परिणाम हाम्रो चाहिँ नि सशक्तिकरण र समानतामुखी हुनुपर्छ भनेर चाहिँ नि हामीले लक्ष्य राख्नुपर्छ। इन्डिकेटर नै तयार गर्नु पर्यो, त्यति भयो भने परिणाममा ल्याउँछौ भनेर जाने बेला भएको छ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ल्याएका महिला उत्थान सशक्तिकरणका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके महिला सशक्तिकरणका क्षेत्रमा सकारात्मक परिणाम आउने महिला अधिकार कर्मीहरूको विश्वास छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
कोरोना रोकथाम नियन्त्रण तथा उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना पारित गरेको छ। समितिको आज बसेको बैठकले विदेशबाट फर्काउने नेपालीको प्राथमिकता अनुसारको सूची तयार पार्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिएको र सम्बन्धित देशका दूतावास मार्फत परराष्ट्रले ती देशबाट फर्काउनै पर्ने नेपालीको तथ्याङ्क संकलन गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बेडारीले जानकारी दिनुभयो। स्थल मार्गबाट नेपाल ल्याउनका लागि 20 नाका प्रयोग गरिने र हवाई मार्गबाट ल्याउनका लागि नेपाल वायुसेवा निगम वा नेपालमा रहेका वायुसेवा कम्पनीबाट विदेशमा रहेका नेपाललाई स्वदेश ल्याइने सचिव बिडारीले जानकारी दिनुभयो।
स्थल मार्गबाट आउने क्रममा पश्चिमित नगर, काकडभित्ता, रानी, कुनौली, ठाडी, माडर, भित्ता मोड, मलङ्गवा, गौर, वीरगंज, महेशपुर, बेलहिया, तौली हवा, कृष्णनगर, जमुनाहा, सुरजपुर, गौरीफन्टा, गड्डा चौकी, झुलाघाट र दार्चुला नाकाहरू निर्धारित भइसकेका छन्। त्यसको व्यवस्थापन गर्ने कुरा छ, त्यो काम शीघ्र गर्ने गरी टुङ्गो लागेको छ। त्यसै गरी नेपाल आउनु पर्ने अवस्थामा रहनुभएका व्यक्तिहरू र पर्यटक भिसा वा व्यापारिक भिसामा गएर बाहिर अल्मलिनु भएका रोकिनु भएका व्यक्तिहरू उहाँहरू सबैलाई एउटा प्रायोरिटाइज गरेर यो तयार भएको सूची हो। यसलाई छिटै नै हाम्रो तत्तत् मुलुकका कूटनैतिक नियोगहरू हाम्रो एम्बेसीहरूमा उहाँहरूले आफ्नो एप्लिकेसन फर्म विवरणहरू दिनुहुन्छ, त्यसको लिस्ट तयार हुन्छ, त्यसलाई नेपाली वायु सेवा निगम वा नेपालका वायु सेवा निगमलाई प्रायोरिटी दिइनेछ, उहाँहरूलाई छिटै नेपाल ल्याउने गरी कार्ययोजनालाई अन्तिम रूपमा लगिएको अवस्था छ।
सरकारले जारी गरेको लकडाउन जेठ 20 गते राति 12 बजेसम्म जारी रहेको पनि सचिव बिडारीले जानकारी दिनुभयो। भारतबाट नेपाल आउने क्रममा यही जेठ 10 गते निधन भएका अर्घखाँचीका 35 वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 6 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भूमिका स्थान नगरपालिका अर्घखाँचीका 35 वर्षीय पुरूषको जेठ 11 गते नमूना लिई परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो। यसैगरी आज थप 170 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 1212 पुगेको छ। प्रवक्ता डाक्टर देवकोटाले कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका 27 जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा 70 4 जना र झापाका 1 जना, नारायणी अस्पताल वीरगंजमा 12 4 जना र पर्साका 5 जना गरी जम्मा 9 जना, पाटन अस्पताल ललितपुरमा सर्लाहीका 1 जना र गण्डकी अस्पताल पोखरामा म्याग्दीका 1 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिल वस्तुका 4 जना र नवलपरासी देवचुलीका 2 जना गरी जम्मा 6 जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिल वस्तुका 23 जना, रौतहटका 56 जना र सर्लाहीका 4 जना गरी 84 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसैगरी रूपन्देही प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा कपिल वस्तुका 15 जना र रूपन्देहीका 1 जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका 2 जना र कपिल वस्तुका 9 जना गरी जम्मा 11 जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका 10 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार हालसम्म नेपालको 52 जिल्लाका 1103 जना पुरूष र 109 जना महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। यसैगरी आज थप 19 जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कुल 206 जना उपचारपछि निको भई घर फर्किएका छन्। आज टेकु अस्पतालबाट 2 जना, पाटन अस्पतालबाट 7 जना, कोरोना विशेष अस्पताल दाङबाट 8 जना, युनिफाइड कोविड 19 अस्पताल बलम्बुबाट 2 जना उपचारपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। हालसम्म 162 जना पुरूष र 44 जना महिला कोरोना भाइरसको उपचारपछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ। नेपालमा आजसम्म कुल 64,154 जनाको पीसीआर तथा 105,478 जनाको आरडीटी विधिबाट परीक्षण भएको छ। पछिल्लो 24 घण्टामा 3,238 जनाको पीसीआर र 3,444 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 79,336 जना रहेका छन् भने विभिन्न अस्पतालका आइसोलेसनमा रहनेको संख्या 1,000 रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
Wow, real mai chito.
Download ta jane fast.
Hey guys, ke cha testo fast?
Antisecure 4G.
Prastut cha. Nepal's fastest 4G LTE advanced network ka sa.
Yo ta sachchai nai fast rahecha.
Pachhillo pustako NT4G LTE bina rokto. 250 MBPS samma ko download. Saathai HD movies ko bharpoor maja. NT4G LTE. Sucharu garna ka lagi dial garna hos *444# Nepal Telecom. Rashtrako sanchar.
Aba baki samachar. कैलालीको गौरीफण्टा नाका हुँदै पछिल्लो 2 सातामा भारतबाट 23,000 भन्दा बढ़ी नेपाली नागरिक स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। भारतमा तीव्र रूपमा कोरोना संक्रमण फैलिएपछि रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढ़ेको छ। तर भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण बिना भित्राइँदा कैलालीमा जोखिम समेत बढ़ेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सामग्री अभावका कारण नाकामी परीक्षणको व्यवस्था मिलाउन नसकिएको बताउनुभयो। काठमाडौँबाट 1,100 भारतीय नागरिकहरू आज वीरगंज नाका हुँदै भारत गएका छन्। काठमाडौँबाट आएका भारतीय नागरिकहरूमध्ये 1,500 भन्दा बढ़ी अझै आईसीपी भन्सारमा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरेक्षक गंगा पन्तले जानकारी दिनुभयो। आज जान नसकेकाहरूलाई भोलि पठाइने पन्तले बताउनुभयो। यस्तै वीरगंज नाकाबाट हिजो 559 जना नेपाली भारतबाट नेपाल भित्रिएका छन्। नेपाल भित्रिएका मध्ये वीरगंजका वासिन्दालाई ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा र अन्यलाई सम्बन्धित जिल्लामा पठाइएको प्रहरी उपरेक्षक पन्तले बताउनुभयो। भारतका विभिन्न ठाउँबाट दैलेखको दुल्लु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसिरहेका थप 200 जनाको आज स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ। प्रदेश अस्पताल सुर्खेतमा स्वाब परीक्षण गर्न चाप बढ़ी भएका कारण ढिलाइ हुने भएपछि जुम्ला पठाइएको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो। यसअघि हिजो दुल्लु नगरपालिकाका 200 जनाको स्वाब संकलन गरी जुम्ला पठाइएको थियो। भारतबाट ठूलो संख्यामा फर्केका नेपालीहरूको व्यवस्थापनमा कठिनाई भएपछि धनुषाका दुई नाकाहरू आजदेखि बन्द गरिएको छ। गत जेठ 6 गतेदेखि दुल्लु खुल्ला गरिएको धनुषाको जटही नाका तथा दुई दिन अगाडि मात्रै खुल्ला गरिएको खजुरी नाका बन्द गरिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो। प्रदेश नम्बर 5 का मुख्यमन्त्री शंकर पोखरेलले कोविड 19 को महामारी नियन्त्रण र त्यसबाट सृजना हुने अवस्थाको व्यवस्थापन गर्ने गरी प्रदेश सरकारले काम अगाडि बढ़ाएको बताउनु भएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले उठाउनु भएको प्रश्नहरूको जवाफ दिनुहुँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको नीति अनुसार केन्द्रको बजेट आएको बताउनुभयो। मुख्यमन्त्री पोखरेलले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवा सहयोगको अस्पताल बनाउने गरी काम भइरहेको र जिल्ला अस्पतालहरूलाई कम्तीमा 50 शैया हुने गरी विस्तार गर्न लागिएको जानकारी दिनुभयो। प्रदेश नम्बर 5 सरकारको नीति तथा कार्यक्रम आजै प्रदेशसभाबाट पारित भएको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले कोरोनाको महामारीबाट जनता र अर्थतन्त्रलाई जोगाउनु अहिलेको प्राथमिकता भएको बताउनु भएको छ। प्रदेशसभामा प्रस्तुत विनियोजन विधेयक 2077 को सिद्धान्त तथा प्राथमिकताका सम्बन्धमा बैठकमा सदस्यहरूले उठाउनुभएका प्रश्नको आज जवाब दिनुहुँदै आर्थिक मामिला मन्त्री गुरूङले कोरोना महामारीसँगै जनता र अर्थतन्त्रलाई जोगाउनेतर्फ लक्षित भई विनियोजन विधेयक आएको बताउनुभयो। आर्थिक मामिला मन्त्री गुरूङले बाँझो जमीन नराख्ने, उत्पादन वृद्धि गर्ने, उद्योगजन्य गतिविधि बढ़ाउने विषयलाई प्राथमिकतामा राखिने बताउनुभयो। चट्याङ लागेर आज रोल्पामा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा त्रिवेणी गाउँपालिका 7 गौरी गाउँ नन्दीखोलाका 75 वर्षीय खीरमाली बाठा र 21 वर्षीय आशा बुढा रहेको प्रहरीले जनाएको छ। घरमा बसिरहेका अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूलाई रोल्पा अस्पताल पुर्याउने क्रममा बाटैमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरूङले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 को प्रदेशसभाको चौथो अधिवेशन यही जेठ 21 गते बुधबार शुरू हुने भएको छ। प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजित यादवले जेठ 21 गते बुधबार दिउँसो 1 बजेका लागि अधिवेशन बोलाइएको जानकारी दिनुभयो। 13 अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज पर्यटन मन्त्रालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराईले सगरमाथा आरोहणले देशको प्रतिष्ठामा सहयोग गर्नुका अलावा देशको पर्यटन र आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुभयो। उहाँले पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटन ऐनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै वर्तमान अवस्थामा पर्यटन क्षेत्रका लगानीकर्ता र श्रमिक कर्मचारीका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विश्वको सर्वोच्च शिखर सगरमाथाको एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् 1953 मे 29 पहिलो पटक आरोहण गर्नुभएको थियो भने हालसम्म 6501 जनाले सगरमाथा आरोहण गरेका छन्, जसमा करिब 3500 जना नेपाली आरोही रहेका छन्। नेपालमा पर्वतारोहण क्षेत्रबाट प्रतिवर्ष करिब 57 करोड़ राजस्व संकलन हुने गरेकोमा त्यसको प्रमुख हिस्सा सगरमाथा आरोहणको रहने गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका काममा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत गरेको छ। मापदण्ड अनुसार पुनर्निर्माण कार्य गर्दा सम्बन्धित निर्माण व्यवसायी वा उपभोक्ता समितिले उपलब्ध भएसम्म कार्यस्थल रहेको क्षेत्रको स्थानीय जनशक्ति प्रयोग गर्नुपर्ने र स्थानीय तहभन्दा बाहिरका जनशक्ति परिचालन गर्नुपर्दा स्थानीय तहको वडा कार्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ। यस्तै कामदारलाई काममा लिनुअघि स्थानीय स्तरमा उपलब्ध भएको स्वास्थ्य परीक्षणबाट कोरोना भाइरसको लक्षण नभएको यकिन गर्ने, परीक्षणको विवरण राख्ने, कामदारलाई कार्यस्थल वा सोको नजिक उपयुक्त स्थानमा अस्थायी बसोबासको व्यवस्था गरिराख्ने, सुपरिवेक्षकको अनुमति बिना कामदारहरू कार्यस्थलबाट अन्यत्र आफू खुशी हिडुल गर्न नपाउने लगायतका व्यवस्था गरिएको छ। आँगनमै रहेको धारामा खानेपानी आउन थालेपछि गुल्मीको इस्मा गाउँपालिकाका स्थानीयलाई सहज भएको छ। वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका स्थानीयवासीले पानी बोक्ने समय सरसफाई र कृषि कार्यमा खर्चिन थालेका छन्। गुल्मीबाट संवाददाता टोपलाल अरियालको रिपोर्ट।
ढाँडखोला दरलामचोर लिफ्टिङ खानेपानी योजना सफल भएपछि दरलामचोरका 500 घर परिवार तत्काल लाभान्वित भएका छन्। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत 7 करोड़को लागतमा खानेपानी योजनाको काम भइरहेको छ। एक घर एक धाराको केही काम बाँकी भएकाले अहिले पाइपलाइन मार्फत घर घरमै पानी पुर्याइएको इस्मा गाउँपालिका वार्ड नम्बर 3 का वडाध्यक्ष तोयनाथ शर्मा सापकोटा बताउनुहुन्छ।
यो योजनाको सम्पूर्ण लागत 7 करोड़ थियो र अहिले हामीले 2 करोड़ 70 लाखमा त्यो रिवा टंकीमा पानी फालिसकेपछि साबिकको दरलामजोर गाविसका 6 वटा वडामा यो पानी चाहिँ घर घरमा पुर्याइसकेका छौं।
गाउँमै खानेपानी आएपछि घण्टौं पानी बोकेर मेलापात गर्ने दिदी बहिनीहरूको मुहारमा अहिले खुशी छाएको छ। पानी पर्याप्त भएपछि तरकारी खेतीदेखि व्यक्तिगत सरसफाई र आनी बानीमा समेत परिवर्तन भएको छ। इस्मा गाउँपालिकाको उपप्रमुख बिमला खत्री,
पानी बोक्न जुन टाइम खर्चिन्थे हाम्रो महिला दिदी बहिनीहरूले त्यो टाइम अहिले अरू सरसफाईका कुराहरू होइन, अरू खेती किसानका कुराहरू, तरकारी उत्पादन गर्ने कुराहरू, परिसेवारी बनाउने कुराहरूमा एकदम अग्रसर भएको देखिन्छ।
7 वटा ग्रिड च्याम्बर मार्फत पानी फिल्टर गर्ने, 1,00,000 लिटरका 2 वटा र 2,00,000 लिटरको 1 ट्याङ्की निर्माण गरेर खानेपानी लिफ्ट गर्ने काम सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष प्रेम भूषालको भनाइ छ।
यो पानी ल्याउँदा खेतवालाको चाहिँ पिटाई पनि खाइयो, त्यो भिरमा चाहिँ सामानहरू लाँदा कति साथीहरू चाहिँ घाइते पनि हुनुभयो, तर चाहिँ जनताले साथ दियो।
इस्मा गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ, जसमा ग्राभिटी र लिफ्ट प्रविधि मार्फत सबैको घर घरमा खानेपानी पुर्याउने लक्ष्य गाउँपालिकाको छ। कृषि र खानेपानीलाई प्राथमिकता दिएर आफूहरूको कार्यकालमै घर घरमा खानेपानी पुर्याउने गाउँपालिका प्रमुख लक्ष्मण विष्ट बताउनुहुन्छ।
कार्यकालभित्रै चाहिँ हामीले कबुल गरेका कुराहरू चाहिँ पूरा गर्नको निमित्त हामी कम्मर कसेर लाग्ने चाहिँ प्रतिबद्धता व्यक्त गरेका छौँ र लाग्छौँ।
खानेपानी नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएकाले इस्मा गाउँपालिका सहित जिल्लाका थुप्रै स्थानीय तहले एक घर एक धारा अभियान अगाडि बढाएका छन्। टोपलाल अर्याल, रेडियो नेपाल, गुल्मी।
चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका 1 नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपी स्थापना गरिएको छ। बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा 20 सशस्त्र प्रहरी खटिने जनाइएको छ। राष्ट्रिय दलित पत्रकार संघ नेपालले रूकुम पश्चिमको चौरजहारी नगरपालिका 8 सोतीमा 5 जना मारिएको घटनाको निष्पक्ष छानबिन र पीड़ित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै आज देशका विभिन्न स्थानमा प्रदर्शन गरेको छ। काठमाडौँ सहित संघको नेतृत्वमा बुटवल, कपिलवस्तु र सुर्खेत लगायत 64 जिल्लामा दलित समुदायका पत्रकारले विरोध प्रदर्शन गरेका हुन्। काठमाडौँको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले रूकुम घटनाको राजनीतिकरण नगरी निष्पक्ष छानबिन र कार्यवाही गर्न तथा दलित माथिको उत्पीड़न र भेदभाव तत्काल अन्त्य गर्न सरकारले शून्य सहनशीलता अपनाएर कानून कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेको संख्या 3,62,800 भन्दा बढ़ी पुगेको छ। संक्रमितको संख्या 59,40,000 भन्दा बढ़ी पुगिसकेको छ भने कोरोना भाइरसको उपचारपछि निको भएर घर फर्किएको संख्या 26,06,006 पुगेको छ। कोरोना भाइरसको अत्याधिक मारमा परेको अमेरिकामा कुल संक्रमित 17,70,300 भन्दा बढ़ी हुँदा 1,03,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। कोरोना संक्रमणबाट युरोपेली राष्ट्रहरू इटाली, स्पेन, जर्मनी लगायत सबै प्रभावित भएका छन्। छिमेकी मुलुक भारतमा 1,68,300 भन्दा बढ़ी संक्रमित हुँदा 4,806 जनाको मृत्यु भइसकेको छ भने 72,200 भन्दा बढ़ी निको भएर घर फर्किएका छन्। हिंसालाई प्रोत्साहन गरेको आरोपमा ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटलाई लुकाइदिएको छ। ट्विटरले उक्त ट्वीट हटाउनुको सट्टा चेतावनी सहित छोपिदिएको छ। राष्ट्रपति ट्रम्पले मिनियापोलिसमा चलिरहेको विरोधलाई गाँस्दै लूट शुरू भएपछि गोली चल्छ भन्ने ट्वीट गर्नुभएको थियो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाललाई दिइँदै आएको केही कानूनी संरक्षणहरू हटाउने सम्बन्धी एक आदेशमा हस्ताक्षर गर्नुभएको छ। आफ्नो पार्टीका विचारहरूलाई ट्विटरले निषेध गर्दै आएको आरोप लगाइरहनुभएका ट्रम्पले फेसबुक र ट्विटरलाई असीमित अधिकार दिन नसकिने बताउनुभयो। क्रोएसियाले 10 राष्ट्रसँगको आफ्नो सीमानाका खुल्ला गरेको छ। पर्यटन व्यवसायलाई सुचारू गर्न सीमा खोलिएका राष्ट्रहरूमा अस्ट्रिया, जर्मनी, चेक गणतन्त्र लगायत छन्। तर क्रोएसिया प्रवेश गर्नेहरूको कोविड 19 को परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। क्रोएसियामा कोरोनाले 100 जनाको मृत्यु भएको छ। बेलायतले चीनले हङकङमा सुरक्षा कानून लागू गर्ने योजना नरोके त्यहाँ रहेका बेलायती राहदानी वाहकहरूलाई बेलायतको नागरिकता दिइने बताएको छ। हङकङमा बेलायती राहदानी बोकेका 3,00,000 नागरिक रहेका छन्। उनीहरूलाई बिना कुनै भिसा 6 महिनासम्म बेलायत बस्ने अधिकार रहेको छ। अब मौसम सम्बन्धी जानकारी। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै 3 दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्नचापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमी प्रणाली अझै विकसित हुने क्रममै रहेकाले आगामी 3 दिन देशभर वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले बताउनुभयो। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाड़ी भूभागहरूमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशको केही भूभागहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 17.9 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। काठमाडौँको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर। पोखराको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 18.1 डिग्री सेल्सियस, वर्षा 3.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.9 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस र दिपायलको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस र वर्षा 1.4 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकको विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै आगामी आर्थिक वर्षको बजेटको आकार घटाइएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाद्वारा स्पष्ट। जनताको जीवन रक्षा नै आगामी बजेटको प्राथमिक विषय रहेकाले कोरोना संक्रमण नियन्त्रण र पूर्णत श्रमिक केन्द्रित बजेट रहेको अर्थमन्त्री खतिवडाको भनाई। कोरोना रोकथाम नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिद्वारा विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना पारित। थप 170 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 1212 र सामाजिक सञ्जाललाई दिइँदै आएको केही कानूनी संरक्षण सम्बन्धी एक आदेशमा अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा हस्ताक्षर। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्ते।